यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। 2084 हुने निर्वाचनमा एमाले अन्य दलसँग गठबन्धन नगर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको प्रधानमन्त्रीद्वारा स्पष्ट। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यावधि 15 दिन थप। चालू आर्थिक वर्षभित्रै किसान सूचीकरण सक्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तयारी र कंगोमा जेल तोड्ने क्रममा कम्तीमा 129 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले 2084 हुने निर्वाचनमा एमाले अन्य दलसँग गठबन्धन नगर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा हिजोदेखि शुरू भएको एमालेको तेस्रो पोलिट ब्यूरो बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले 2084 निर्वाचनमा एमाले कसैसँग गठबन्धन नगर्ने तर निर्वाचनको परिणामका आधारमा अन्य दलहरूसँग तालमेल गर्न सकिने बताउनुभयो। अध्यक्ष ओलीले त्यस अवसरमा मिशन 84 तयारी गर्न पनि पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको एमालेका उपमहासचिव प्रदीप गिवालीले जानकारी दिनुभयो। अध्यक्ष ओलीले पार्टीका राजनैतिक सांगठनिक कामलाई चुस्त दुरूस्त बनाउन र कार्ययोजना बनाई कार्यान्वयनमा लैजान सक्नुपर्नेमा जोड़ पनि दिनुभयो। बैठकमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको, पूँजी बजार बढ़ेको र जनतामा सकारात्मक सन्देश प्रवाह हुँदै आएको उल्लेख गर्नुहुँदै अब सरकारको ध्यान समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनु भएको पार्टीका उपमहासचिव प्रदीप गिवालीले जानकारी दिनुभयो।
पार्टी अध्यक्ष एवं सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीले यो नयाँ सरकार बनिसकेपछि अर्थतन्त्रका केही सूचकहरू थप चलायमान हुन थालेको, पुँजी बजार उत्साहित भएको, लगानीहरू बढ्न थालेको र त्योभन्दा पनि ठूलो कुरा चाहिँ लामो समयदेखि नटुङ्गिएको संक्रमणकालीन न्याय सम्बन्धी विषय चाहिँ यही अवधिमा टुङ्गिएको कुरा बताउँदै सरकार चाहिँ आफ्नो उद्देश्य प्राप्तिका निम्ति समृद्ध नेपाल निर्माणको यो अभियानमा चाहिँ दृढतापूर्वक लागिरहेको र सफल भइहाल्ने विश्वास उहाँले दिलाउनु भयो। चुनावभन्दा अगाडिका गठबन्धनहरू उचित नहुने त्यसो भएको हुनाले नेकपा एमाले अब 79 सालको निर्वाचनमा पनि एक्लै लडेको हो र हामी एक्लै नै लड्नेछौँ। बलियो राष्ट्रिय शक्तिको रूपमा पार्टीलाई स्थापित गर्न, पार्टीको बहुमत प्राप्त गर्नका निम्ति हाम्रो सम्पूर्ण शक्ति केन्द्रित हुनेछ भन्ने कुरा पनि उहाँले बैठकमा राख्नुभयो।
पोलिट ब्यूरो बैठकमा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेश गर्नुभएको र त्यस कार्ययोजनामा आजदेखि छलफल गरिने नेकपा एमाले जनाएको छ। पार्टी उपमहासचिव गिवालीले पार्टीको सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरकारका विषय पहिचानका साथै नेता कार्यकर्ताहरूको आचरणमा अझ बढ़ी शुद्धता ल्याउने लगायतका 18 बुदा कार्ययोजनामा समावेश गरिएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवाधिकार सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गरिने बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगद्वारा हिजो आयोजित लैंगिक समावेशीकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मानवाधिकार संस्थाहरूको 3 दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरश पालनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु। प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख र मुख्य सचिव पाइसकेको उदाहरण प्रस्तुत गर्दै राज्यका सबै निकायमा महिला सहभागिता बढ़ाउन आवश्यक सहजीकरण भइरहेको उल्लेख गर्नुभयो। मुलुकलाई समृद्ध नबनाई जनतालाई खुशी बनाउन नसकिने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताको साझा लक्ष्य प्राप्तिका लागि सरकार र मानवाधिकार आयोगसँगै काम गरिरहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्य अवधि 15 दिन थप गरेको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्य अवधि थप सम्बन्धी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। सहकारीको रकम हिनामिना सम्बन्धी छानबिन गर्न संसदले 2081 जेठ 15 गते गठन गरेको 7 सदस्यीय विशेष समितिको म्याद यही भदौ 22 गते सकिँदैछ। त्यसै गरी प्रतिनिधि सभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 र सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 सभा समक्ष पेश गर्नुभयो। यस्तै बैठकमा धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक 2081 र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक भदौ 24 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा लापरवाही गरेको भन्दै दोषीलाई कड़ा कार्यवाही गर्न माग गर्नुभएको छ। सांसदहरूले आयोगले लिएको परीक्षाको नतिजामा गम्भीर गल्ती गरी 3,000 विद्यार्थीको भविष्यमाथि खेलवाड़ गरेको भन्दै त्रुटि गर्नेलाई कार्यवाही गर्नुपर्ने र उच्च शिक्षालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने दुधारा खोलाको पुल लामो समयदेखि अलपत्र रहँदा आवाज जावतमा समस्या खेप्नु परेको, सड़क नबन्दा कर्णालीका जनताले शास्ति भोग्नु परेको भन्दै ठेकेदारले काम नगर्ने सरकारले बजेट नदिने तर गाली सांसदले खानु परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका महिला तथा पुरूषलाई परेको समस्यामा शीघ्र उद्धार गर्न कूटनीतिक पहल गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको प्रश्नको जवाब दिँदै श्रम मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानु पूर्व अभिमुखीकरण तालिम दिने गरिएको, महिला कामदारका लागि जोर्डनसँग श्रम सम्झौता गरिएको बताउनुभयो। मन्त्री भण्डारीले म्यानपावर कम्पनी विरूद्ध 4,857 वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेकोमा 2,400 उजुरी फर्स्योट भएको जानकारी पनि दिनुभयो। यसै गरी सांसद प्रेम सुवालले राख्नु भएको प्रश्नको जवाब दिँदै खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानी समस्यालाई सहज बनाउन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो। मन्त्री यादवले उपत्यकाको खानेपानी समस्या समाधानमा हाल उपलब्ध पानीका स्रोत पर्याप्त नभएको भन्दै मेलम्ची खानेपानी आयोजनासँगै याङ्री र लार्केको पानी ल्याउनका लागि सरकार लागिरहेको जानकारी दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले अछाममा छाउपडी बसेको अवस्थामा भएको घटनाको छानबिन गर्न तथा छाउपडी उन्मूलन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति गठन गरी अध्ययन भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै मन्त्री सुडीले सो समितिले प्रतिवेदन बुझाएपछि जतिसक्दो चाँडो प्रचलित कानून अनुसार दोषीलाई कार्यवाही गरिने प्रतिबद्धता जनाउनुभयो। बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकलाई सहज रूपमा शुद्ध खानेपानी सेवा पुर्याउन सरकार लागि परेको बताउनुभयो। त्यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आर्थिक वर्ष 2080-81 निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको 72.39% वित्तीय प्रगति र 74.36% भौतिक प्रगति हुनुका साथै 4.71 मेगावाट विद्युत समेत उत्पादन भएको बैठकलाई जानकारी गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणित गरेर पठाइएको पत्र पढेर सुनाउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 25 गते मंगलबार दिउँसो सभा 1 बजे बस्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075 अनुसार समानुपातिक समावेशी सिद्धान्त अनुरूप राजदूत नियुक्त गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिको हिजो बसेको बैठकमा समितिका सभापति राजकिशोर यादवले सरकारले राजदूत नियुक्तिका लागि हालै गरेको सिफारिश संवैधानिक व्यवस्था अनुसार नभएको भन्दै परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको ध्यानाकर्षण गराउनुभयो। संसदीय सुनवाई समितिले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलसँग सुनवाई गरेको छ। संसदीय सुनवाई समितिको हिजो बसेको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण तथा प्रवर्धनमा आफूले जोड़ दिने बताउनुभयो। उहाँले राष्ट्रिय हितलाई ध्यान दिएर नेपाल कतार कूटनीतिक सम्बन्ध विस्तार गर्दै सरकारको परराष्ट्र नीति र अख्तियारीको दायरा भित्र रही द्विपक्षीय दौत्य सम्बन्धलाई थप विस्तार सुदृढ़ र समय सापेक्ष विकास गर्न भूमिका खेल्ने उल्लेख गर्नुभयो। संसदीय सुनवाई समितिले आइतबार चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको थियो भने सोमबार इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको सुनवाई सम्पन्न गरेको छ। गत साउन 14 गते मन्त्री परिषद बैठकले विभिन्न मुलुकका लागि 17 राजदूत सिफारिश गरेको थियो। गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याइने बताउनु भएको छ। कञ्चनपुरको बेलौरीमा हिजो संचारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले सबै दलको सहमतिमा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने गरी कानून बनिसकेको र छिट्टै आयोग गठन गरिने जानकारी दिनुभयो।
त्यो कुरा कानून हो, कानूनमै समस्या थियो बनिसक्यो। अब चाँडै हामी आयोग बनाउँछौँ र आयोगले आफ्नो काम गर्छ। संक्रमणकालीन न्यायमा हामी कसैका बीचमा कुनै समस्या हुँदैन, एकदम गरिराखेका छौँ। हामी दुई तिनवटा कुरामा प्रष्ट हौ। लोकतन्त्रको आधारभूत मान्यता मध्येको विधिको शासन हो। कानून बमोजिम आफ्ना कुरा राख्ने, विरोध गर्ने, जुनसुकै विषय पनि राख्न पाउने सबैलाई स्वतन्त्रता हुन्छ लोकतन्त्रमा। तर संविधान कानून भन्दा बाहिर गएर हिंसात्मक गतिविधि गर्ने, मानिसलाई चाहिँ त अनावश्यक रूपले दबाव दिने, अवाञ्छित कामहरू गर्ने, हिंसा गर्ने कुरा कुनै पनि हालतले राज्यले सहन सक्दैन।
गृहमन्त्री लेखकले संविधान र कानून भन्दा बाहिर गई हिंसात्मक गतिविधि गर्ने, अवाञ्छित गतिविधि गर्ने राज्यले सहन गर्न नसक्ने धारणा राख्नुभयो। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको 6 वर्ष पूरा हुँदा समेत अपराधी पत्ता नलागेको विषयलाई समेत गम्भीर रूपमा लिएको र अनुसन्धानलाई निरन्तरता दिइने मन्त्री लेखकले बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानको सूचीकरण यसै वर्ष सम्पन्न गरी परिचय पत्र वितरण गर्ने लक्ष्य मन्त्रालयले लिएको बताउनु भएको छ। मन्त्री अधिकारीको अध्यक्षतामा हिजो कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको कृषि विषयगत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि अनुदानका लागि पालिका र प्रदेशसँग समन्वय गरी एउटा संयन्त्र गठन गर्ने सोचाइ रहेको बताउनुभयो। कृषि अनुदान लिएकाहरूको सूची सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको बताउँदै मन्त्री अधिकारीले अनुदानको सही सदुपयोग होस् भन्ने आफ्नो स्पष्ट उद्देश्य रहेको उल्लेख गर्नुभयो। मन्त्री अधिकारीले हालको रासायनिक मल वितरण निर्देशिकामा परिमार्जन जरूरी रहेको उल्लेख गर्दै मल लिनका लागि नागरिकता लिएर जान नपर्ने गरी निर्देशिका परिमार्जन गरिने जानकारी पनि दिनुभयो। कोशी र गण्डकी प्रदेश बाहेकका प्रदेश मन्त्रीहरू उपस्थित बैठकमा विगतका विषयगत समितिमा भएका निर्णयहरूको समीक्षा, कृषि क्षेत्रमा राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता तथा उपलब्धिहरूको समीक्षा, मलखाद व्यवस्थापन तथा बिक्री वितरण, दुग्ध कृषकको रकम भुक्तानी लगायतका विषयमा छलफल भएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न विद्युत नियमन आयोगलाई निर्देशन दिनुभएको छ। विद्युत नियमन आयोगले हिजो आयोजना गरेको खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारण सम्बन्धी निर्देशिकामाथिको छलफलमा उहाँले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताउनुभयो। मन्त्री खड्काले सरकारले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। रक्षा मन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ तराई मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने गरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिनुभएको छ। रक्षा मन्त्रालयमा हिजो आयोजित आर्थिक वर्ष 2080-81 वार्षिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री राईले द्रुतमार्गको निर्माणपछि राजधानी र मधेशलाई सहज सड़क सम्पर्कले जोड़ने हुँदा आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताउनुभयो। रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले बजेट विनियोजनको परम्परागत ढर्रालाई परिवर्तन गर्नुपर्नेमा जोड़ दिँदै खर्च गर्ने क्षमता हेरेर बजेटको उपयुक्त विनियोजन गर्न योजना आयोग समक्ष आग्रह गर्नुभयो। कायम मुकायम प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनालाई जिम्मेवारी दिएको सड़क पूर्वाधार निर्माण लगायतका कार्य समयमै सम्पन्न गर्न कटिबद्ध रहेको उल्लेख गर्दै त्यस्ता आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालको वृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। ललितपुरमा हिजो आयोजित नेपाल सिभिल सोसाइटी कन्फरेन्स फर दि समिट अफ दि फ्यूचर विषय गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानूनले महिलालाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरूरी रहेको बताउनु भएको छ। प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजना गर्नुभएको हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको बताउनुभयो। राष्ट्रपति पौडेलले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वर्धन र निरन्तरतामा लागि रहनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी महिला मन्त्रीहरू महिला सांसद विभिन्न ओहदामा रहनुभएका उच्च पदस्थ महिला अधिकारीको उपस्थिति थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 34 अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक विदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक विदाका दिनमा अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक विदाको दिनमा अस्पतालले बहिरंग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो। बाँकेको कोवलपुरमा भारतको सहयोगमा 2020 सालमा निर्माण भएको डुडुवा सिंचाई आयोजना पछिल्लो समय खण्डहर बनेको छ। लाखौं बिघा कृषियोग्य जमीन सिंचाईका लागि निर्माण भएको आयोजना जीर्ण बन्दै गएपछि जोखिम बढ़ेको स्थानीयको गुनासो छ। बाँकेबाट संवाददाता सरला सुविधिको यो रिपोर्ट।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 10 को सटारमा रहेको डुडुवा सिंचाई आयोजना विक्रम सम्बत 2020 सालमा नेपालका लागि भारतीय सहयोगबाट निर्माण भएको थियो। बाँकेको चटारदेखि दक्षिणी क्षेत्रहरू राजा नेपालगंज र खजुरासम्मको 100 बिघा खेतीयोग्य जमीनमा सिंचाई पुर्याउने आयोजनाको संरचनाहरू जीर्ण बनेका छन्। बाँकेको कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्याएको यो आयोजना स्थानीयको लागि यति बेला जोखिम क्षेत्र बनेको स्थानीय सरस्वती केसीको गुनासो रहेको छ।
जति नहर बन्या छन् त्यो नहरसम्म पुगेन र अहिले त धेरै नहर छन्। अहिले यो बन्द भएपछि अनि अदयाबाट जान्छ, अदयाको पानी जान्छ, यता नहर छ, त्यही नहरले गरिदिएको अनि यति सालसम्म नहरमा पानी चल्यो भने छोरा हेर्न जान्छ।
उदाउँदो सहर कोहलपुरलाई पश्चिम पारेर बगेको डुडुवा खोलाको पानी सदुपयोग गर्ने योजना झण्डै 70 वर्ष अघि नै बनेको पाइन्छ। 2016 सालमा शिलान्यास भएर 2020 सालमा सम्पन्न भई तत्कालीन राजा महेन्द्र शाहले आयोजनाको उद्घाटन गर्नुभएको सामाजिक अभियन्ता सागर गैरेले बताउनुभयो।
विदेशी चाहिँ आयोजना भारतीय सहयोगमा 2016 सालमा विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुँदाखेरि तत्कालीन चाहिँ मन्त्री ललित चन्दले शिलान्यास गर्नुभयो। त्यसलाई डुडा खोलामा बाँध बाँधेर त्यसबाट चाहिँ बाँके जिल्लाको खजुरासम्म नेपालगंजसम्म सय गर्ने उद्देश्यले 2016 सालबाट निर्माण शुरू गरियो।
चटार र सिमरी गाउँलाई जोड्न आयोजनासँगै झुलुङ्गे पुल निर्माण भएको थियो, तर बाढीले सिंचाई आयोजनामा ठूलो क्षति पुर्यायो भने झुलुङ्गे पुलै समेत बगाइदियो। सिंचाई आयोजनाकै कारण खोलाको पश्चिमी क्षेत्रको बस्ती डुबानको खतरामा परेको भन्दै डोजर नै लगाएर आयोजनाका केही संरचनाहरू भत्काएपछि आयोजना बन्द भएको गैरेको भनाइरहेको छ।
कोलपुर 10 र सिन्धीलाई जोड्ने एउटा झोलुङ्गे पुल पनि थियो, पछिल्लो बाढीले चाहिँ त्यसलाई पुरै ध्वस्त गर्यो र त्यहाँ जुन एउटा ड्याम थियो त्यहाँ पानी पुगेर सिंचाई गरिने थियो हिउँदमा, त्यसलाई पनि ध्वस्त पारिदियो। बाँके जिल्लालाई सबैभन्दा पहिला सिंचाई सुविधा दिएको संरचना ध्वस्त भयो।
यो आयोजना क्षेत्र अहिले निकै जोखिम क्षेत्र बनेको छ। यो सिंचाई आयोजना स्थापना भएको 60 वर्ष पछि नजिकै रहेको सिक्टा सिंचाई आयोजनाले यसलाई विस्थापित गर्ने स्थिति बनेको छ। 2020 सालमा स्थापना भएको करोड़ लगानीको संरचना यति बेला खण्डहर बनेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। प्रजातान्त्रिक गणतन्त्र कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रूपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा 129 जनाको मृत्यु भएको छ। राजधानी किन्सासको मकाला जेलमा भएको घटनामा कम्तीमा 59 जना घाइते भएका छन्। जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपूर्ण अवस्था सिर्जना भएको समाचारमा जनाइएको छ। सिरियाको हिरासत केन्द्रबाट भागेर आतंकवादी समूहका सदस्यलाई सहयोग गर्ने आईएसआईएस नेतालाई अमेरिकाले पक्राउ गरेको अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले जनाएको छ। सिरियन डेमोक्रेटिक फोर्सेस सीडीएफसँग काम गर्ने अमेरिकी सेनाले सिरियाको रक्कहा हिरासत केन्द्रबाट भागेर आईएसआईएस लड़ाकूलाई सघाइरहेका नेता खालिद अहमद अल डाण्डालाई पक्राउ गरेको विज्ञप्ति मार्फत जानकारी गराइएको हो। बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण 11 जिल्लाका करिब 53 लाख भन्दा बढ़ी मानिस प्रभावित भएको बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिन सक्ने आयोजनाहरूमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापन मार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनु भएको छ। नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेभन सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफल दिने आयोजनाहरूमा लगानी बताउनुभयो। उहाँले नेपालका लागि विस्तारित कर्जा सुविधा अन्तर्गत चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारका पक्षमा प्रतिबद्धता व्यक्त गर्दै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौं समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पुँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने धारणा व्यक्त गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्सेमा सामान्य अंकको सुधार भएको छ। यस दिन नेप्से परिसूचक 6.90 अंकले बढेर 2830 बिन्दुमा कायम भएको छ। यस दिन 328 कम्पनीहरूका 3,05,99,000 किता शेयरहरू 13,57,71,00,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबार बजारको कारोबारमा 7 कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल निर्जीवन बीमा व्यवसाय संघले संचालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यान आकर्षण गराएको छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2079 नियम 38(1)(क) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर किनबेच गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको बताएको छ। संघद्वारा मंगलबार जारी विज्ञप्तिमा कम्पनीमा कायम रहेका सबै शेयर धनी जस्तै संचालक पनि लगानीकर्ता नै रहेको र शेयर धनीको साधारण सभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा उनीहरूमाथि भेदभाव गरिनु न्यायचित हुँदैन भनिएको छ। इन्टरनेट गभर्नेन्स आइक्यान नीति तथा बहुसाझेदारी मोडेल बारे स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू तथा युवा पेशेवरहरूलाई वृहत जानकारी प्रदान गरिएको छ। कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघद्वारा आयोजित एसिया पेसिफिक इन्टरनेट गभर्नेन्स एकाडेमी नेपाल 2024 यही भदौ 14 र 15 गते काठमाडौँमा सम्पन्न भएको हो। आइक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटीज एजेन्सीद्वारा संचालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा पहिलो पटक कार्यशाला आयोजना गरिएको हो। कार्यक्रममा क्यान महासंघका अध्यक्ष रणजित कुमार पोद्दारले क्यानले युवा सचेतनामा खेलेको भूमिका बारे चर्चा गर्दै एपिक जस्ता कार्यक्रम बाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्वपूर्ण प्रशिक्षण प्राप्त हुने बताउनुभयो। इलामको सन्दुकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किवी उत्पादन गर्न थालेका छन्। एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किवी उत्पादन गर्न शुरू गरेका हुन्। सन्दुकपुरका किसान रुद्र खतिवडाले रातो सँगै सुनौलो किवी फलाउन थालेको बताउनुभयो। नयाँ प्रविधिको प्रयोग गरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त आमदानी गर्न सकिने उहाँको भनाइ छ।
भुवन आचार्य, अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले साफ U20 च्याम्पियनशीपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाड़ीलाई जनै 50,000 रूपियाँ पुरस्कार दिने भएको छ। अगस्त 18 28 गतिसम्म सातदो बाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग 4-1 गोलले पराजित भएको थियो। एन्फाले खेलाड़ी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। त्यस्तै कुल टिकट बिक्रीको 20% खेलाड़ीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ। वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्ट 11 खेल्ने भनिएको पहिलो अभ्यास खेल रद्द भएको छ। टस समेत हुन नसकी खेल रद्द भएको हो। क्यानाडामा हुने विश्वकप लीग 2 अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंकाको भ्रमणमा रहेको छ। श्रीलंकामा नेपाली समय अनुसार बिहान 10:15 बजे शुरू हुने भनिएको खेल भारी वर्षाका कारण रद्द भएको हो। नेपालले सोही टोलीसँग बुधबार र शुक्रबार पनि अभ्यास खेल खेल्नेछ। पेरिस पारा ओलम्पिकी काँस्य पदक विजेता पलिसा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद राखेपछि बुधबार नगर परिक्रमा गराउने भएको छ। पलिसा उनका प्रशिक्षक कविराज नेगी लामा सहितको टोली बुधबार बिहान 8 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताइएको छ। 8:30 बजेबाट पलिसा सहितको एयरपोर्ट गौशाला पुरानो बानेश्वर मैथीदेवी दिल्ली बजार बाघ बजार भद्रकाली शहीद गेट त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणमा पुगेर र्याली टुङ्गिने राखेपछि जनाएको छ। पारा तिक्यान्दो खेलाड़ी पलिसाले K44 क्याटेगोरी अर्थात महिला 57 केजी मुनि सर्बियाकी मारिया मिसेवालाई 15-8 पराजित गर्दै काँस्य पदक जितेकी हुन्। पलिसाले पारा एसियाली खेलकुदमा काँस्य पदक जितेकी थिइन्। रजनी ठोकरको गोलसँगै एन्फा महिला लीग चन्द्रपुर नगरपालिका हारबाट जोगिएको छ। सादु बाटो स्थित एन्फा मैदानमा मंगलबार सम्पन्न खेलमा शुरूआती अग्रता लिएको कर्णाली प्रदेशलाई चन्द्रपुरले 1-1 गोलको बराबरीमा रोकेको हो। बराबरीसँगै दुवै टोलीले समान 1 अङ्क बाँडेका छन्। कर्णालीका लागि सुनकला राईले गोल गरेकी थिइन्।
अझै बम अब मौसम आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायतका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस वर्षा 23.3 मिलिमिटर सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आगामी निर्वाचनमा एमाले अन्य दलसँग गठबन्धन नगर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको प्रधानमन्त्रीद्वारा स्पष्ट। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्य अवधि 15 दिन थप। चालू आर्थिक वर्षभित्रै किसान सूचीकरण सक्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तयारी र कंगोमा जेल तोड्ने क्रममा कम्तीमा 129 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त नमस्कार।